नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँहरूले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np मा संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
बलियो भौतिक संरचना र दिगो विकासलाई गाउँदेखि सहरसम्म पुर्याउनु पर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको भन्दै सड़क निर्माणको काम रोक्न भारतलाई नेपालको आग्रह। र सरकारद्वारा ओमिक्रोन तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश 2078 जारी लगायतका विषय लिएर उपस्थित भएका छौं।
प्रधानमन्त्री शेरबहादुर देउवाले बलियो भौतिक संरचना र दिगो विकासलाई गाउँदेखि सहरसम्म पुर्याउनु पर्ने बताउनु भएको छ। भूकम्प सुरक्षा दिवस राष्ट्रिय मूल समारोह समितिले आज काठमाडौँमा गरेको कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विपदको पूर्वानुमान गरी विभिन्न कार्यक्रमहरू योजनाबद्ध रूपमा अघि बढाउन आवश्यक भएको बताउनुभयो।
यस वर्षको भूकम्प सुरक्षा दिवसले भूकम्पबाट जोगिन र सुरक्षित रहन आफ्नो क्षेत्रबाट निर्वाह गर्न पर्ने दायित्व निर्वाह गर्न हामी सबैलाई उत्प्रेरित गरोस् भन्ने कामना गर्दछु। विगत 2 वर्षदेखि कोविडको महामारीले हामी आक्रान्त तुलाइरहेको छ। यसरी विभिन्न समयमा विभिन्न रूपमा आउने विपदसँग जुझ्न र बलियो र खरो उत्तीर्ण हामी हाम्रो विपद व्यवस्थापन क्षेत्रलाई अभिवृद्धि गर्न खाँचो रहेको छ। साथै विपद उत्थानशील भौतिक संरचनाहरूको विकास र वातावरण मैत्री विकास निर्माणमा जोड दिए दिगो विकासलाई गाउँदेखि सहरसम्म संस्थागत गर्न जरुरी छ। विपदको पूर्वानुमान गरी विपद न्यूनीकरणका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउन र विपद प्रति कार्यहरूलाई समयमै द्रुत ढङ्गले अघि बढाउन योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक छ। आर्थिक विकासका लागि रूपान्तरणकारी योजनाहरूको निर्माण जसरी भए पनि ठुलो परियोजनाहरूको निर्माण गर्दा वातावरणमा सकेसम्म कम क्षति पुग्ने दिगो विकासमा सम्झौता हुने गरी व्यवस्था मिलाउन म सबैलाई अनुरोध गर्न चाहन्छु। हाम्रो मुलुक विभिन्न प्रकारका विपदहरूको उच्च जोखिममा रहेकोले विपद उत्पादनशील पूर्वाधार निर्माणमा जोडिनु आवश्यक छ। जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न सघाउ पुग्ने तथा हरित एवं नवीकरण ऊर्जाको खपतलाई परिवर्तन गर्ने गरी विकास योजनाहरू अघि बढाउन आजको अवस्था हो। आज हामी सुरक्षित योजनाबद्ध र बहुप्रको प्रतिरोधात्मक निर्माण पुनर्निर्माणमा लाग्नु पर्ने खाँचो छ। विश्व सम्बन्ध 2072 सालको भूकम्प पश्चात हामीले विपद व्यवस्थापन र पुनर्निर्माणको क्षेत्रमा अत्यन्त महत्वपूर्ण पाठ अनुभव हासिल गरिसकेका छौँ। सबैको सहयोगले अझ बढी बलियो राम्रो र सुदृढ संरचनाहरू निर्माण गर्न सफल भएका छौँ। भूकम्प प्रतिरोधी भवन निर्माणको क्षेत्रमा हजारौं संख्यामा दक्ष जनशक्ति निर्माण भएको छ। विपद व्यवस्थापनको सन्दर्भमा विगतका असर र पुनर्निर्माणमा गरिएका प्रयास र अनुभवबाट पाठ सिकेर भावी दिनमा अगाडि बढ्न बुद्धिमानी हुन्छ। तसर्थ हालसम्मका अनुभव र प्रयासलाई राष्ट्रिय पुँजीको रूपमा सुरक्षित राखी भविष्यमा विपद व्यवस्थापन, राहत, उद्धार, विपद प्रति कार्यमा हामीले प्रभावकारी तौरले उपयोग गर्नुपर्ने हुन्छ। विगतको अनुभव र पाठलाई चिरस्थायी बनाई दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायहरूलाई आग्रह गर्न चाहन्छु।
प्रधानमन्त्री देउवाले आर्थिक विकासका लागि वातावरणमा कम क्षति पुर्याउने गरी विकास गर्न सबैलाई अनुरोध गर्नुभयो। जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गरी सुरक्षित योजनाबद्ध र भूकम्प प्रतिरोधात्मक संरचना निर्माण र पुननिर्माणमा लाग्नु पर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले विगतका विपदबाट पाठ सिक्दै आवश्यक परेका बेला तत्काल प्रयोगमा आउन सक्ने गरी दक्ष जनशक्ति तयार पारिराख्न सम्बन्धित निकायलाई निर्देश दिनुभयो।
संविधानले विपद व्यवस्थापनको संवेदनशीलता प्रस्ताव गरी 3 सरकारको साझा अधिकारको सूचीलाई यसमा समावेश गरेको छ। यसैले विपद व्यवस्थापनको क्षेत्रमा 3 तहको सरकारले आपसी समन्वय, सहकार्य र पारस्परिक सहयोग गरी कार्य गर्नुपर्ने कुरा इङ्गित गर्दछ। भूकम्प आफैमा समस्या र विपत्तिको समाधान होइन, यसमा हाम्रा कमजोर संरचनाहरू अव्यवस्थित सहजीकरणहरू हुन्। तसर्थ अब उपरान्त सार्वजनिक होस् या निजी भवन संरचनाहरू निर्माण गर्दा भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने हुन्छ। यसका लागि राष्ट्रिय भवन संहिता परिपालन गरी भवनको नयाँ डिजाइन, स्वीकृति र दक्षता बमोजिमको गुणस्तरीय भवन निर्माण गर्न स्थानीय तहले प्रभावकारी भूमिका खेल्ने आवश्यक छ। नेपालले विपद न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा गरेका सम्झौता, अनुभव तथा प्रतिबद्धतालाई हाम्रो राष्ट्रिय कानून, नीति तथा संरचना प्रतिबन्ध गर्दै प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2047 को प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारहरूबीच अन्तर आबद्धता र सहकार्य आवश्यक छ। सबैको सहकारीमा विविध उत्पादनशील समाज निर्माण गर्न म सम्बन्धी सबैलाई हार्दिक आह्वान गर्दछु। प्राकृतिक भूगोल र विपदले राजनीतिक भूगोल र सीमालाई नागेर केही भन्दा बढी मुलुक र भूभागमा एकैसाथ प्रभावित गर्न सक्दछ। तसर्थ ठुला र विनाशकारी विपदमा मानव जातिको रक्षाका लागि मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत सहकारी सहयोगको आवश्यकता पर्दछ। यस सन्दर्भमा जलवायु परिवर्तनले दिनानुदिन प्रभावित हुँदै जान थालेको समग्र हिमालय पर्वत श्रृङ्खलालाई समेट्ने गरी पूरै दक्षिण एसियाली क्षेत्र दक्षिण पूर्वी एसियाली क्षेत्रमा समेत विपद जोखिम न्यूनीकरणको प्रतिकारमा सहकारीका लागि नेपालले आवश्यक पहल कदमी लिनुपर्छ भन्ने मा लागेको छ।
प्रधानमन्त्री देउवाले बालुवाटारबाट भर्चुअल रूपमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी उद्घाटन र विपद पुस्तिकाको लोकार्पण पनि गर्नुभयो। कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँडले भूकम्पीय जोखिमका आधारमा नेपाल उच्च जोखिमपूर्ण 11 स्थानमा रहेको जानकारी दिँदै कमजोर भौतिक संरचनाका कारण बढी क्षति बेहोर्नु परेको बताउनुभयो।
हाम्रो भौगोलिक अवस्थिति हेर्ने भने भूकम्पीय दृष्टिकोणबाट नेपाल विश्वमा नै 11 जोखिमको स्थानमा रहेको छ। विक्रम सम्बत 1990 सालको महाभूकम्पपछि छोटो छोटो समय अन्तरालमा निकै ठुला ठुला स्केलका भूकम्पहरू हामीले बेहोर्नु परेको छ। भनिन्छ भूकम्पले आफैमा मानवीय र भौतिक क्षति पुर्याउने होइन, हामीले बनाएका कमजोर भौतिक संरचनाका कारण मानवीय र भौतिक क्षति पुग्न जाने हो। भूकम्पबाट विगतमा भएका क्षतिहरूको प्रकृति हेर्दा मूलत असुरक्षित घर भवन तथा संरचनाको कारणले अपूर्णीय क्षति भएको देखिन्छ। 2072 सालमा भएको भूकम्पको पीडा हामी नेपालीले अझै भुल्न सकेका छैनौँ। हजारौं नेपाली दाजुभाइ दिदी बहिनीहरूले ज्यान गुमाउनु परेको छ। लाखौंको संख्यामा निजी तथा सरकारी भवन तथा संरचनाहरू ध्वस्त भएका छन्। 72 सालको भूकम्पले क्षति पुर्याएका 32 जिल्ला मात्र नभएर अब मुलुक भर नै विपद न्यूनीकरणका लागि बलियो संरचना निर्माणमा थप पहल गर्नुपर्ने कुरा चुनौतीको रूपमा देखिएको छ। यसका लागि स्थानीय तहहरूले सहरमा मात्र केन्द्रित नभएर गाउँमा पनि सुरक्षित संरचना निर्माणको कार्यमा जोड दिनु पर्दछ। यस वर्ष गएको बाढी पहिरोको असर हेर्दा कमजोर संरचनाहरूमा बढी क्षति पुर्याएको देखिन्छ। तसर्थ भूकम्प मात्रामा नभएर सबै प्रकारका विपदहरूको जोखिम न्यूनीकरण गर्न बलियो घर निर्माणमा प्राथमिकता दिनुपर्ने हुन्छ। यसका लागि नेपाल सरकारले मुलुकभरका सबै विद्यालय स्वास्थ्य संस्था र सरकारी तथा सार्वजनिक भवनको स्ट्रक्चरल इन्टिग्रेटेड एसेसमेन्ट कार्य अगाडि बढाएको छ। यस्ता ठूला विपदलाई विपद व्यवस्थापनमा बिमाको प्रयोगलाई प्राथमिकता दिँदै जोखिमलाई निजी क्षेत्रसँग साझेदारी गरी अघि बढाउनको लागि तयार गरिएको रणनीति छिट्टै नै कार्यान्वयनमा ल्याइनेछ।
मन्त्री खाँडले कोरोना भाइरसबाट जनताको जीवन रक्षा गर्नु सरकारको दायित्व भएकाले यसबाट बच्न सरकारले तयार गरेको प्रोटोकल पालना गर्नु गराउनु सबैको दायित्व भएको पनि बताउनुभयो। यसै गरी कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौँ उपत्यका लगायत ठूला शहरमा विपदबाट बच्न सुरक्षित खाली ठाउँ आवश्यक भएको बताउनुभयो।
भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा मात्रै होइन प्राकृतिक प्रकोप विभिन्न खालका प्रकोपहरूलाई न्यूनीकरण गरेर त्यसबाट मानव जीवन र धनजनको रक्षा गर्नको लागि हामीले कम्प्रिहेन्सिभ हिसाबले नै प्रोग्रामको हिसाबले सोच्नुपर्छ। हामी अहिले भूकम्पको कुरा गर्दा घरको प्रबलीकरणको कुरा गर्दैछौँ, आगलागीको कुरा गर्दा के भन्छौँ त, बाढी पहिरोको कुरा हुँदा हाम्रो अर्को के कुरा हुन्छ? यी यस्ता कुरा चाहिँ सरकारले सँगसँगै सोच्नुपर्छ र काठमाडौँ उपत्यकामा ओपन स्पेस क्रिएट गर्ने हिसाबले केही न केही कुरा सोच्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसो गर्यो भने अहिले सरकारले हामीले निर्धारण गरेको बिल्डिङ कोड यसलाई केही फेरबदल गर्नुपर्ने, यसलाई सरलीकृत गर्नुपर्ने कुरा छ, मापदण्डका बारेमा केही हेरिनुपर्ने विषयहरू छ। सँगसँगै सिमेन्ट र छड हालिसकेपछि जस्तो ल्यान्डस्केपमा पनि घर हुन सक्छ र त्यो बलियो हुन सक्छ भन्ने हाम्रो सोचाइ र माइन्ड सेटलाई पनि सँगसँगै परिवर्तन गरिदिनुपर्छ। भूभाग पनि महत्त्वपूर्ण कुरा हो र त्यो सँगसँगै नदी कटान र पहिरो जाने त्यहाँको अवस्था छ भने पनि त्यो सँगसँगै हामीले यी कुराहरूलाई पनि लिएर अगाडि जानुपर्छ।
मन्त्री झाँक्रीले आगामी आर्थिक वर्षमा कमजोर घरहरू पहिचान गरेर घरहरू प्रबलीकरण गर्ने कार्यक्रम अगाडि बढाउनु पर्ने बताउनुभयो। भूकम्पीय सचेतना सुरक्षित संरचना भन्ने मूल नाराका साथ आज विभिन्न सचेतनामूलक कार्यक्रम गरी 24 भूकम्प सुरक्षा दिवस मनाइँदैछ।
सरकारले नेपाली भूभागमा एकपक्षीय सड़क निर्माण र विस्तार रोक्न भारत सरकारलाई आग्रह गरेको छ। मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली भूभागमा एकपक्षीय सड़क निर्माण र विस्तार रोक्न भारत सरकारलाई आग्रह गर्दै आएको बताउनुभयो। उहाँले महाकाली नदी पूर्वका लिम्पिया धुरा लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको दृढता व्यक्त गर्दै दुई देश बीचको सीमा समस्याको समाधान प्रमाणका आधार आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहेको समेत प्रष्ट पार्नुभयो।
महाकाली नदीका पूर्व लिम्पियाधुरा, लिपुले र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ। नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एक पक्षीय युनिल्याट्रल सड़क निर्माण विस्तार रोक्न आग्रह गर्दै आएको छ। नेपाल भारतको बीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुसार दुई देश बीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धि सम्झौता तथ्य नक्सा र प्रमाणको आधारमा कूटनैतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ।
पुस 30 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले नेपाल सरकार प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड स्वीकृत गर्ने, नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले जानकारी दिनुभयो।
नेपाल सरकार प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड स्वीकृति गर्ने, मेवा चाँगी र केराबारी न्यू मर्स्याङदी 132 केबी प्रसारण लाइन आयोजनाको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने, बुढी गंगा जलविद्युत आयोजनाको लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक कार्यवाही चलाउने अधिकारी तोक्ने, पाल्पा 220 केबी सब स्टेशन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने प्रारम्भिक कार्यवाही चलाउने अधिकारी तोक्ने, खोर्ले बेसी गोर्खा 33 केबी प्रसारण लाइन तथा सब स्टेशन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कार्यवाही चलाउने अधिकारी तोक्ने, नेपाली जनताको तर्फबाट अफगान नागरिकहरूलाई मानवीय सहायता उपलब्ध गराउने, तिलौरा कोट कपिल वस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने, टोखा नगरपालिका र चीनको स्वायत्त क्षेत्र तिब्बत स्थित नङ्छु सहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत दिने, स्थानीय तहको विभिन्न परियोजनाको लागि जग्गा प्राप्ति गर्न विभिन्न 11 स्थानीय तहलाई स्वीकृति दिने, राजपत्रांकित प्रथम श्रेणीका सहसचिव शंकर प्रसाद खरेललाई विशिष्ट श्रेणी सचिवको पदमा बढुवा गर्ने, लोकसेवा आयोग बढुवा समितिको सिफारिश बमोजिम विभिन्न सेवा समूहमा कार्यरत राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्त गर्ने, बर्ड फ्लू नियन्त्रण नियमावली 2078 स्वीकृत गर्ने।
यस्तै सरकारले बर्ड फ्लू नियन्त्रण नियमावली 2078, राष्ट्रिय पशु स्वास्थ्य नीति 2078, राष्ट्रिय पशु प्रजनन नीति 2078 र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन दोस्रो संशोधन निर्देशिका 2078 स्वीकृत समेत गरेको छ। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्नुका साथै विभिन्न 11 स्थानीय तहका परियोजनाका लागि जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय समेत गरेको जानकारी दिनुभयो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशाला स्थित नेपाल भारत पशुपति मैत्री धर्मशाला निर्माणमा दोषी देखिएकालाई कार्यवाहीको दायरामा ल्याइने बताउनु भएको छ। आज धर्मशाला निरीक्षण गर्दै उहाँले नियम विपरीत धर्मशाला निर्माण लगायत अन्य काम गर्नेलाई कानूनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सबै चाहिने गएर अनुगमन पनि गरियो, कतिपय कोठाहरू प्राइभेटलाई दिइएको रहेछ, त्यो दिनै नमिल्ने कामहरू भएको रहेछ, कतिपय चाहिने पशुपति क्षेत्र विकास कोष समितिसित अनुमति लिएर गर्नुपर्ने कामहरू पनि नगरिएको देखियो। सबभन्दा पहिलो त यो टेन्डर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषदको बैठकबाट यो अनुमोदन हुनु पर्दो रहेछ, त्यो समेत नभएको थुप्रै त्यस्ता कामहरू देखेका छन्, क्रियाकलापहरू देखेका छन्। भोलि हाम्रो प्रतिवेदन आउँछ, प्रतिवेदन आइसकेपछि त्यही आधारमा हामी अगाडि बढ्छौँ।
उहाँकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गत पुस 23 गते एक छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले भोलि आफ्नो प्रतिवेदन पेश गर्ने तयारी गरिरहेको छ। निरीक्षणकै क्रममा मन्त्री आलेले धर्मशाला 7 स्टार होटल जस्तो भएको देखेर आफू स्तब्ध भएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिनु भएको थियो। त्यहाँ बाथटबदेखि जिम हलसम्म सञ्चालनका लागि आवश्यक पर्ने सामग्री राखिएका थिए।
यमनमा रहेको साउदी अरेबियाको नेतृत्वको सेनाले त्यहाँका विभिन्न शहरमा शनिबार पनि आक्रमण गरेको छ। हुती विद्रोहको विरुद्धमा कार्यवाहीका क्रममा सो सेनाले यमनको राजधानी लगायतका विभिन्न शहरमा हमला गरेको हो। उक्त सेनाले युद्ध विमानबाट शनिबार मारिब र सावा शहरमा हवाई हमला गरेको हो। त्यस क्रममा हुती विद्रोहीका कतिपय आश्रय स्थलहरू भत्काइएका छन्। यमनका एकजना सैनिक अधिकारीले विभिन्न शहरमा यमनका सेना समेत सम्मिलित गठबन्धन सेनाले हवाई कार्यवाही गरेको र त्यसमा परेर केही हुती विद्रोही पनि हताहत भएको बताएका छन्। ती अधिकारीका अनुसार दिनभर हवाई कारवाही जारी रहेको छ। मारिब एमुनको तेलको धनी सहर हो। त्यहाँका कतिपय स्थानमा हुतीहरूले आश्रय स्थल नै बनाएर बसेका छन्। त्यसैले एमुनको सेनाले समय समयमा यस्तो हवाई कारवाही गर्ने गरेको छ।
अब खेल। सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर एकलाई पराजित गर्दै राजधानीमा जारी प्रधानमन्त्री कप T20 राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ। कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा आज भएको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश एकलाई 7 विकेटले पराजित गरेको हो। 159 रनको विजय लक्ष्य सुदूरपश्चिमले 19.1 ओभरमा 3 विकेट गुमाउँदै पूरा गर्यो। सुदूरपश्चिमको जितमा राजु रिजालले सर्वाधिक 68 रनको योगदान दिए। उनले 52 बल खेल्दै 9 चौका र 2 छक्का प्रहार गरे। त्यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश एकले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 158 रन बनायो। प्रदेश एकका लागि मुकुन्द यादवले सर्वाधिक 34 रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले 2-2 तथा कैलाश इयर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महताले 1-1 विकेट लिए। समूह एबाट नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमी फाइनलमा प्रवेश गरेका छन्। पुलिस 3 खेल खेल्दै सेमी फाइनलमा पुगेको हो। पुलिसले आफ्नो अन्तिम खेल भोलि प्रदेश एकसँग खेल्नेछ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। कार्यक्रमबाट सहकर्मीहरू विद्याप्रसाद उपाध्याय, सरिता खनाल, अर्जुन श्रेष्ठ र म मुकुन्द भण्डारी बिदा हुन्छौ। नमस्ते।